आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा हामी दोस्रो समुएल 12 अध्यायबाट आज अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ नथानले दाउदलाई उसको पाप सहित सामना गर्दछन् र दाउद पश्चाताप गर्दछन्। मित्र, ती आलोचकहरू जसले भन्छन् कि दाउदलाई आफ्नो पापबाट बिना इन्साफ बिना वास्ता मुक्त हुन अनुमति दिनुहुन्छ, निश्चय नै उसले पूरा कथाको पढेको छैन। हामी सबै कथाको पढ्न आवश्यक छ। जब नाथन अगमवक्ताले दाउदलाई उसको पाप सहित सामना गर्दछन्, दाउद पश्चाताप गर्दछन्। त्यसको अतिरिक्त नाथानले दाउदमाथि परमेश्वरको दण्डको घोषणा गर्दछन्। परमेश्वरका मानिस पापमा फस्न सक्छ, तर तिनी पापमा सधैँ बस्न सक्ने छैन र बस्ने छैन। त्यसले नै परमेश्वरको मानिसलाई संसारको मानिसहरूबाट अलग्गै छुट्याउँदछ। कुनै भेडा हिलोमा फस्न सक्छ, तर त्यहाँबाट निस्कनलाई जति चाँडो हुन्छ कोसिस गर्दछ, तर सुँगुर हिलोमा रहनेछ र यसको आनन्द उठाउनेछ। हामीले देख्यौं 11 अध्यायमा दाउदको अति नै भयानक कुरूप पापको। परमेश्वरको वचनले यसको छोपछाप गर्दैन। परमेश्वरले भन्नुभयो जुन पाप दाउदले गरे त्यो भयानक पाप थियो। मित्र, दाउदले जे गरे त्यसले परमप्रभुलाई अप्रसन्न तुल्यायो र परमेश्वर यसको बारेमा केही गर्न गइरहनु भएको छ। तपाईँले देख्नुभयो परमेश्वरले मानिसको पापको बारेमा केही चिज गर्नुभयो। उहाँले येशु ख्रिष्टलाई क्रूसमा मर्न दिनुभयो र दण्डको चुक्ता गर्नुभयो। पाप भयानक कुरा हो। परमेश्वरले भन्नुहुन्छ पाप अति नै भयानक कुरा छ, जुनले उहाँका पुत्रको मृत्युको आवश्यकताको ठहर गर्यो। यदि तपाई आफ्नो पीठ परमेश्वरलाई फर्काइदिनुहुन्छ भने तपाई गुम भएको पापी अवस्थामा हुनुहुन्छ, तर उही समयमा तपाई परमेश्वरको मानिस हुनुहुन्छ र पापमा पर्नु भएको छ। परमेश्वर तपाईसँग पनि व्यवहार गर्न गइरहनु भएको छ। 11 अध्यायमा हामीले दाउदलाई आत्मा सन्तुष्टमा उसको सिंहासनमा बसिरहेको अवस्थामा छोडेका थियौं। उसले सोच्यो, आफ्नो पापबाट बिना इन्साफ बिना दण्ड मुक्त भए, छुटकारा पाए। तर तिनी गलत सोचिरहेका थिए। तर तिनले गरेको भएन कुरूप घिनलाग्दो पापको पशुत्व गर्न गइरहेका छन्। पहिलो पद हामीलाई नथानको परिचय गर्दछ, जो शास्त्रमा एक साहसी मानिस थिए। दाउदले चाहेको खण्डमा आफ्नो राजदण्ड माथि उठाउन सक्थे र कुनै वचन वा शब्द बिना उसको यो साहसको लागि मृत्युदण्डमा उसलाई खत्तम गर्न सक्थे, निन्दा गर्न सक्थे। तर यसले सत्य बताउनबाट नाथनलाई रोकेन। दोस्रो समुएल 12:1 पदमा भनिएको छ, परमप्रभुले नाथन अगमवक्तालाई दाउद कहाँ पठाउनुभयो र तिनी दाउदको उपस्थितिमा हाजिर भएर तिनले भने, एकपल्ट एउटा शहरमा दुईजना मानिस थिए, एकजना धनी र अर्को चाहिँ गरीब। नाथन दाउदलाई कथा बताइरहेका छन्। यो एक त्यस्तो कथा हो जुनले दाउदको प्रकट गरिदिनेछ, जस्तो कि ऐनामा हेर्दा यसले आफ्नो अनुहार प्रकट गरिदिन्छ। परमेश्वरको वचन ऐना हो जुनले हामी कस्तो छौं या जस्तो छौं त्यही रूपको प्रकट गरिदिन्छ। नाथानले दाउदको अगाडि ऐना राख्न गइरहेका छन् ताकि दाउदले आफैलाई त्यसमा देख्न सकुन्। जबकि दाउद परमेश्वरको अगमवक्ता भएकोले गर्दा नाथानले उसलाई भने, तपाईसँग मेरो निम्ति परमप्रभुबाट भन्ने सन्देश केही छ। उसँग थियो। उहाँले एक शहरमा दुई मानिसहरूको बारेमा एउटा कथा भन्नुभयो जुन दाउदको निम्ति सन्देश थियो। एक मानिस चाहिँ धनी र अर्को मानिस चाहिँ गरीब थियो। 2-3 पदमा भनिएको छ, धनी मानिसका धेरै भेडा बाख्रा बगाल र गाई गोरुका बथान थिए, तर त्यो गरीब मानिसको आफूले किनेको एउटा सानो पाठी बाहेक आफ्नो भन्ने केही थिएन। उसले त्यसलाई आफैले पालन पोषण गर्यो र आफ्नै घरमा आफ्नै छोरा छोरीसँगै त्यो हुर्कियो। त्यसले उसकै थालमा खान्थ्यो र उसकै कचौरामा पिउँथ्यो र उसकै काखमा सुत्थ्यो। त्यसलाई उसले आफ्नो छोरीलाई जस्तै गर्थ्यो। धनी मानिस र गरीब मानिसको कथा अति नै प्रसिद्ध छ। धनी मानिसहरूसँग धेरै भेडा बाख्रा र गाई गोरुको बथान थियो अनि गरीब मानिससँग खालि एउटा सानो पाठी थियो। यो मनपर्दो थिइन् र सबै परिवारले माया गर्थे। त्यस गरीब मानिससँग खालि यो मात्र थियो। कस्तो भिन्नता! यो गरीब र धनी मानिस बीच निरन्तरताको युद्ध भएको छ। म व्यक्तिगत तवरमा सोच्दछु कि आज मुख्य समस्या जातीय समस्या होइन, तर धनी र गरीब बीचको संघर्ष हो। 4 पदमा भनिएको छ, एक दिन एउटा परदेशी त्यस धनी मानिसको घरमा आयो अनि त्यस धनी मानिसले पाहुनालाई आफ्नो बगाल बथानबाट केही दिने मन गरेन, तर त्यस गरीब मानिसको पाठी ल्याएर त्यस पाहुनाको निम्ति भोजन तयार गर्यो। मित्र, नाथान त्यो कथाको भनिरहेका छन् जुन अति नै परिचित छ, होइन र? गरीब मानिससँग एउटा सानो पाठी बाहेक केही थिएन, तर धनीसँग हरेक कुरा थियो। तैपनि तिनी कन्जुस थिए, लोभी थिए। म प्राय गरी राजनैतिकहरूको कुरा गर्दिन, तर म आजको पापको यो संसारको केही सिद्धान्तहरू भन्न चाहन्छु। म जान्दछु कि राजनैतिज्ञ वा राजनीतिक पार्टीहरू भन्छन् कि तिनीहरूसँग संसारको देशको समस्याहरूको लागि समाधानहरू छ, किनभने तिनीहरू आफ्नो प्रतिनिधिहरूलाई सरकारको निम्ति निर्वाचित गरेको चाहन्छन्। मित्र, मसँग मानिसहरूमा कुनै भरोसा छैन। म विश्वास गर्दिन कि कुनै राजनीतिज्ञ गरीबको हितको समर्थमा बोल्ने वा लड्नेछ। यो कहिले पनि भएको छैन। सिद्धान्तमा होला, बोलीमा होला, तर व्यवहारिकतामा छैन अनि यो कहिले पनि हुने छैन। नियम र कानून, संविधान व्यवहारिक रूपमा खालि जनसाधारण वर्गमा मानिसहरू सीमित भएको छ, तर उच्च वर्गीय मानिसहरूको निम्ति त्यो लागू छैन, कति पनि उपयोग छैन। यहाँ हामी देख्छौं, धनी मानिसले त्यस गरीब मानिससँग भएको एउटै सानी पार्टी पनि लग्यो, यद्यपि तिनीसँग हरेक कुरा थियो। भनिएको छ 5 पदमा, दाउलाई त्यस कुराले साह्रै रिस उठ्यो र तिनले कराएर भने, जीवित परमप्रभुको नाउँमा म भन्दछु कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ। दाउदले सोचे कि नाथानले राज्यको कुनै मानिसको लागि उसको अगाडि एक मुद्दा ल्याए र यसमाथि हस्तक्षेप गर्न, यसमा उचित व्यवहार गर्न दाउदलाई विन्ती गरिरहेका थिए। यस्तो दाउदले सोचे, दाउदसँग कुन कुरा सही हो, कुन कुरा गल्ती थियो, त्यसको बोध थियो, ज्ञान थियो। तिनीसँग न्यायको बोध थियो, ज्ञान थियो। तिनी उत्तेजित व्यक्ति थिए। जब तिनले नाथानको कथा सुने, रिसले क्रोधले चूर भएर भने, यो मानिस कहाँ छ, हामी उसलाई गिरफ्तार गर्नेछौ, कारवाही गर्नेछौ र हामी उसलाई प्राणदण्ड दिनेछौ। यो चाखलाग्दो कुरा छ, तपाईँ कुनै मानिसहरूमा पाप देख्न सक्नुहुन्छ, तर तपाईँ आफ्नो जीवनमा यो पापहरू देख्नुहुन्न। त्यही नै दाउदको समस्या थियो। 6 पदमा भनिएको छ, त्यसले दया माया नगरेर यस्तो काम गर्ने बापत त्यस पार्टीको साटो चार गुणा तिर्नुपर्छ। दाउद कुनै कुनै प्रचारक जस्तो देखाइ पर्छन्, होइन र? अर्को मानिसलाई प्रचार गर्न अति नै सजिलो छ। उसको दोषहरू बताउन, उसलाई विश्लेषण गर्नु र के गर्नु पर्ने हो उसलाई भन्न अति नै सजिलो छ। यही नै दाउद थिए। दाउद भन्छन्, त्यो मानिस जहाँ कहाँ नै किन नहोस्, हामी उचित इन्साफ र न्याय गर्नेछौ। 7-8 पदमा भनिएको छ। तब नातानले दाउदलाई भने, त्यो मानिस तपाईँ नै हो। परमप्रभु इसरायलका परमेश्वर भन्नुहुन्छ, मैले तलाई इसरायलमाथि राजा अभिषेक गरे, मैले तलाई साउलको हातबाट छुटाए, मैले तलाई तेरा मालिकको घर र त्यसका स्वास्नीहरू तेरै हुनलाई दिए, तैले तलाई मैले तलाई इसरायल र यहुदाका घरानाहरू दिए, अनि यतिले नपुगेको भए पनि भए म तलाई अरू धेरै दिने थिएँ। मित्र, यो कुरा दाउदलाई भन्न नातानलाई अति नै ठूलो साहस चाहियो। मेरो विचारमा तिनी बाइबलमा एक सबभन्दा वीर र साहसी मानिस हुन्। म शास्त्रमा कुनैलाई कसैलाई देख्दिन यस मानिससँग तुलना गर्न, साहसको रूपमा, वीरताको रूपमा। नातानले भने, दाउद तिमी नै दोषी व्यक्ति हौ। अब दाउद के गर्न गइरहेका छन्? म तपाईँलाई निश्चय दिलाउँछु कि तिनी केही असाधारण कुरा गर्न गइरहेका छन्। तिनले आफ्नो गल्तीको मान लिन्छन्। तिनले चाहेको भए आफू निर्दोषको रूपमा ढिट भएर दावी गर्न सक्थे, किनकि तिनी राज्यको सबभन्दा ठूलो ओहदामा थिए, तिनी राजा थिए। तिनले चाहेको भए व्यवस्था भन्दा माथि राख्न सक्थे आफूलाई। तर दाउदले आफ्नो गल्तीको मान लिए। यसले उसको महानताको प्रकट गर्दछ। परमेश्वरले दाउदलाई आवश्यक हरेक कुरा दिनुभएको थियो, तर दाउदले केही त्यस्तो कुराको चाह गरे, लालसा गरे, जुन उसको थिएन। आजको नयाँ नैतिकताले भन्छ, नैतिकवादले भन्छ, यो पाप थिएन। परमेश्वर अझै भन्नुहुन्छ, यो पाप हो, व्यभिचार पाप। र परमेश्वर आफैले रुचाउनु भएको यस मानिस पनि यो पापबाट बिना इन्साफ उम्कन सक्दैनन्। 9 पदमा भनिएको छ, तर तैले उहाँको दृष्टिमा जे खराब थियो त्यो गरेर किन परमप्रभुको वचनलाई तुच्छ ठानिस्? तैले हेती उरियालाई तरवारले मारिस र तैले त्यसको पत्नीलाई आफ्नो बनाउन लगिस्। तैले त्यस मानिसलाई अमोनीहरूको तरवारले मन दिइस। नातानले खुलस्त रूपमा, स्पष्ट रूपमा दाउदको पापहरूको स्पष्ट गरिदिन्छन्। के दाउद यसबाट बिना दण्ड उम्कन सक्छ? 10 पदमा भनिएको छ, तैले मलाई तुच्छ ठानेको हुनाले र हेती उर्याको पत्नीलाई तैले आफ्नो पत्नी तो ल्याउनलाई लगेको हुनाले तेरो घरानाले कहिले तरवारबाट विश्राम पाउने छैन। मेरो ख्रिस्टियन मित्र, जब यो प्रश्न उठ्छ, ख्रिस्टियनहरूले पाप गर्न सक्छ? उत्तर हो, गर्न सक्छ। तर जब तपाईँ पाप गर्नुहुन्छ, तपाईँ परमेश्वरलाई तुच्छ ठान्नुहुन्छ। परमेश्वर भन्नुहुन्छ कि त्यही नै तैले गरिस्। जब दाउले उरियाको पत्नीलाई आफ्नो पत्नीको रूपमा लिए, उसले परमेश्वरलाई तुच्छ ठानिरहेका थिए। अनि 11 पदमा भनिएको छ, परमप्रभु भन्नुहुन्छ, म तेरो घरानाभित्रबाट तमाथि विपद ल्याउनेछु। म तेरो पत्नीहरूलाई लिएर तेरै आँखाको सामुने तेरा नजिकको मानिसलाई दिनेछु र त्यो दिउँसै तिनीहरूसित सुत्नेछ। झन दुष्ट खराब कुरा दाउदको आफ्नै परिवारबाट उसको विरूद्धमा उदय हुन गइरहेको छ। अर्को अध्यायमा दाउदको बच्चाहरूको बीचमा कलंक खड़ा हुन्छ, जुन भएन कुरा हो। यो मानिसको निम्ति भग्न हृदय उदासी कुरा बन्दछ। तर तपाई यसको बारेमा परमेश्वर कहाँ गुनासो गरेको, गनगनाएको उसलाई पाउनुहुने छैन, किनभने दाउद जान्दथे कि परमेश्वरले उसलाई यी तमाम कुराहरू उसको पापको परिणामस्वरूप दिनुभएको थियो। बरु दाउदले चाहेको कुरा, लालसा गरेको कुरा नै यो थियो, जुन भजन संग्रह 42 एक पदमा भनिएको छ, जसरी मुडुली मृग खोलाको पानीको निम्ति तीर्षणा गर्दछ, त्यसरी नै हे परमेश्वर, मेरो आत्माले तपाईँको निम्ति तीर्षणा गर्दछ। बाहिर जाँदा त्यसले त्यही भन्छ। अनि 12 पदमा भनिएको छ, तैले जे गरिस त्यो गुप्तमा गरिस, तर म यो चाहिँ सारा इसरायलले देख्ने गरी दिनको उज्यालोमा गर्नेछु। अनि हामी अगाडि देख्छौ कि दाउद प्रस्ताव गर्छन्। 13 पदमा भनिएको छ, तब दाउदले नातानलाई भने, मैले परमप्रभुको विरूद्धमा पाप गरे। नातानले तिनलाई जवाब दिए, परमप्रभुले तपाईँको पाप लगिदिनु भएको छ, तपाईँ मर्नुहुने छैन। दाउद आफ्नो पापको निमित्त मर्नुपर्ने थियो, तर परमेश्वरले दाउदको जीवनलाई बचाउनुभयो र उसको पापको माफ गरिदिनुभयो। तापनि उसको बच्चा मर्यो। परमेश्वर दाउदलाई आफ्नो पापको निम्ति बिना दण्ड, बिना इन्साफ त्यसै उम्कन दिनुहुने छैन। 14 पदमा भनिएको छ, तर यस कामद्वारा तपाईँले परमप्रभुका शत्रुहरूलाई भयंकर पापको मौका दिनुभयो, यसैले तपाईँबाट जन्मेको छोरा चाहिँ मर्नेछ। मित्र, दाउदले यस्तो दुष्कर्म गरेको कारण परमेश्वरका शत्रुहरूले अझै परमेश्वरलाई ईश्वर निन्दा गर्दछन्, जसले भन्ने गर्दछन् कसरी परमेश्वरले दाउद जस्तो मानिसलाई चुन्न सक्नुभयो। प्रभुका शत्रुहरू अझै ईश्वर निन्दा गरिरहेका छन्। तर मित्र, दाउदको पापको निम्ति परमेश्वरले उसलाई ताड़ना दिनुहुनेछ, इन्साफ गर्नुहुनेछ। 15-17 पदमा भनिएको छ, नातान आफ्नो घरमा गएपछि उरियाको पत्नीले दाउदबाट जन्माएको छोरालाई परमप्रभुलाई प्रहार गर्नुभयो र त्यो बिरामी पर्यो। दाउदले त्यस बालकको निम्ति परमप्रभुसित विन्ती गरे, तिनी उपवास बसे र आफ्नो घरभित्र गएर भुइँमा लडेर रात बिताए। घरका ठूला बड़ाहरूले तिनलाई भुइँबाट उठाउने चेष्टा गरे, तर तिनले इन्कार गरे र तिनीहरूसित केही पनि खाने मन गरेनन्। दाउद परमेश्वरको अगाडि गएर त्यो सानो बालकलाई बचाउन विन्ती गरे। अन्तिममा दाउद कहाँ सन्देश ल्याइयो कि बच्चा मर्यो। अनि 19-20 हामी पढ्छौं, तर आफ्ना नोकरहरूले सौती गरिरहेको दाउदले देखे र बालक मरेछ भनी अनुमान लगाए। तिनले सोधे, बालक मर्यो? अनि तिनीहरूले जवाब दिए, हो तिनी मरे। तब दाउद भुइँबाट उठे, स्नान गरेर तेल लाए, वस्त्र फेरे अनि परमप्रभुको भवनमा गएर तिनी घोप्टो परेर दण्डवत गरे। त्यसपछि तिनी घर गए, भोजन ल्याउने हुकुम गरे र त्यो तयार भएपछि तिनले खाए। दाउदका सेवकहरू छक्कै परेका छन्। जब बच्चा जीवित थियो, दाउद खरानीमा र भाँग्राको लुगामा शोकमा थिए। जब बच्चा मर्यो, तब तिनी शोकमा हुनुपर्ने थियो। तर त्यसको सट्टामा तिनी उठे, स्नान गरे र तेल लगाए र वस्त्र फेरे र परमप्रभुको भवनमा गएर तिनी घोप्टो परेर दण्डवत गरे। त्यसपछि घरमा गएर खाना खाए। उसको सेवकले यसको सफाईको वा स्पष्टीकरणको विन्ती गर्दछन्। 21-23 पदमा भनिएको छ, तिनका नोकरहरूले तिनलाई सोधे, यो के हो? जब बालक जिउँदा थिए, तब तिनको निम्ति हजुर उपवास बस्नुभयो र विलाप गर्नुभयो, तर अब तिनी मरे र हजुर त उठेर भोजन गर्नुहुन्छ। तिनले जवाब दिए, जब बालक जिउँदो थियो, तब परमप्रभुले ममाथि अनुग्रह गर्नुहुन्छ र बालक बाँच्छ होला भनी विचार गरेर म उपवास बसे र रोएँ, तर अब त्यो मरिहाल्यो त मैले किन उपवास बस्ने? के म त्यसलाई फेरि फर्काइ ल्याउन सक्छु र? म त्यस कहाँ जानेछु, तर त्यो म कहाँ फर्किआउने छैन। दाउद जान्दथे कि त्यो सानो बच्चा उद्धार पाएका थिए। उसले भन्यो, म त्यस कहाँ कुनै दिन जानेछु। दाउदले जान्दथे जब तिनमा पनि मृत्यु आउने थियो, तिनी पनि मर्ने थियो, तिनी आफ्नो बच्चासँग पुनः मिल्न या पुनर्मिलनमा हुनेछन्। मित्र, सानो बच्चा जब मर्छ, तिनी प्रभुसँग हुनलाई जान्छ। मत्ती 18:10 पदमा प्रभु भन्नुहुन्छ, हेर, तिमीहरूले यी सानाहरू मध्ये एउटालाई पनि हेला नगर, किनभने म तिमीहरूलाई भन्दछु, स्वर्गीयमा तिनीहरूका दूतले मेरा स्वर्गीयका पिताको चेहरा बराबर हेर्छ। यस पदमा उल्लेखित दूतहरू चाहिँ आत्मा हो। जब सानो बच्चा मर्छ, त्यो बच्चा तुरन्तै प्रभुसँग हुनलाई जान्छ। त्यही नै परमेश्वरको वचनको शिक्षा हो। दाउद आफ्नो सानो बच्चा मर्दा आनन्दित हुन सके, किनभने तिनी जान्दथे एक दिन तिनी उसलाई फेरि देख्नेछन्। त्यही नै उसको छोरा अफसालोमको मामला थियो, जुन धेरै समयपछिबाट मरे थिए। अफसालोम दाउदको निम्ति समस्या थिए, मुटुमा काँडा थिए तिनी। जब तिनी मरे, दाउद रोए र शोक गरे। किनभने दाउदलाई निश्चय त थिएन उसको छोरा अफसालोम उद्धार पाएका थिए। यसपछि निम्न पदहरूमा हामी देख्छौं सुलेमानको जन्म। 24-25 पदमा भनिएको छ, तब दाउदले आफ्ना स्वास्नी बत्सेबालाई सान्त्वना दिए। दाउद तिनी कहाँ गए र तिनीसित सम्पर्क गरे, अनि तिनले एउटा छोरो जन्माइन् र त्यसको नाउँ सुलोमन राख्यो। परमप्रभुले त्यसलाई प्रेम गर्नुभयो अनि परमप्रभुले त्यसलाई प्रेम गर्नुभएको हुनाले त्यसको नाउँ यदादिया राखियो भनी नतान अगमवक्ताद्वारा उहाँले दाउदलाई समाचार पठाउनुभयो। यदिया नाउँको अर्थ हो परमप्रभुको प्रिय। यो नाम सुलेमानलाई परमेश्वरले नातानद्वारा दिइएको थियो। हामी अगाडि देख्छौ, दाउद र युआबले रब्बा सहर कब्जा गरे। 26-29 पदमा भनिएको छ, त्यसपछि युआबले अम्मोनीहरूको सहर रब्बालाई चढ़ाई गरेर राजाको किल्ला कब्जा गरे। तिनले यस्तो खबर दिएर मानिसहरू दाउद कहाँ पठाए, मैले रब्बालाई चढ़ाई गरेर त्यसको जलस्रोत लिए, तपाईँले बाँकी सेनालाई जम्मा गरेर आफैले सहरलाई घेरा हालेर त्यो लिनुहोस्, नत्र त म त्यस सहरलाई लिनेछु र मेरै नाउँले त्यो कहलाइनेछ। त्यसैकारण दाउदले सारा सेना जम्मा गरे र रब्बा सहरमा गए अनि त्यसलाई आक्रमण गरेर लिए। दाउद अहिले रणभूमिमा युद्धभूमिमा छन्, जहाँ तिनी पहिले पनि हुनुपर्ने थियो। दाउदको राज्य निरन्तर फैलियो र त्यस दिनको दाउद महान शासक बन्छन्। र उसको पापको बारेमा के तिनी यसबाट बिना इन्साफ उम्के त? अर्को अध्यायमा हामी देख्छौ, तिनको एक छोराले अति नै भयानक अपराध गरे। उसले आफ्नै सौतेनी बहिनीलाई बलात्कार गरे अनि त्यस पीड़ित केटीको आफ्नो दाज्यु अफसालोमले उसलाई मार्यो। त्यो वास्तवमा कलंक थियो। के तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि कसरी त्यो हल्ला पूरा इसरायलभरि फैलियो? मानिसहरूले भने होला, हेर त, हामीलाई शासन गर्ने राजालाई, उसले आफ्नो परिवारलाई त शासन र नियन्त्रण गर्न सकेन, बिचरा दाउद। मित्र, चाखलाग्दो कुरा के छ भने दाउदले कहिले पनि यसको बारेमा गनगन गरेनन्, गुनासो पोखाएनन् र उहाँको संगतिबाट टाढा भौतारी गएनन्, हृदयलाई कठोर पारेर। तर तपाईँलाई थाहा छ, दाउद परमप्रभुको उपस्थितिमा गए र चित्कार छोडे। भजन संग्रह 51 अध्यायको 1 र 2 पद र 12 पदमा तपाईँको करूणा अनुसार ममाथि अनुग्रह गर्नुहोस् हे परमेश्वर, तपाईँको कोमल कृपा अनुसार मेरो अपराधहरू मेटिदिनुहोस्, मेरो अधर्मबाट मलाई सफासँग धुनुहोस् र मेरो पापहरूबाट मलाई शुद्ध गर्नुहोस्। हे परमप्रभु मेरो परमेश्वर, तपाईँको मुक्तिको उमंग मलाई फेरि दिनुहोस् र राजी खुशीको आत्माले मलाई सम्हाल्नुहोस्। मित्र, दाउद आफ्नो परमेश्वरसँगको संगतिमा पुनः आउन चाहन्थे अनि यही नै परमेश्वरको सन्तानको महान विशेषता हो। अनि तिनी आए पनि, अनि यही नै तपाईँ र मेरो जीवनमा पनि हुनुपर्छ। जब तपाईँ र मेरो जीवनमा पाप छ, अपस्तापी पापहरू, त्यसले तपाईँ र मेरो जीवनमा ठूलो हानि गरेको हुन्छ। परमेश्वर र हाम्रो सम्बन्धमा त्यसले अवरोध खड़ा गरेको हुन्छ। तर जब हामी आफ्नो पापहरू मान लिएर स्वीकार गरेर उहाँका जान्छौं, उहाँ त्यसलाई क्षमा गर्न, शुद्ध गर्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ। पहिलो योहन्ना 1:9 पद अनुसार। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-473-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।